यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। कोरोना संक्रमण बढ़दै गएपछि संक्रमित अत्यधिक भएका जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने मन्त्री परिषदको निर्णय। नेपालमा हिजो थप 3556 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित मध्ये 12 जनाको मृत्यु। अक्सिजन प्रयोग हुने उद्योग केही समय बन्द गर्न उद्योग मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयको आग्रह। कर्णाली प्रदेशमा फ्लोर क्रस गरी मुख्यमन्त्रीलाई विश्वासको मत दिने नेकपा एमालेका 4 सांसद पदमुक्त। गण्डकी प्रदेशसभामा मुख्यमन्त्री गुरूङ विरूद्ध अविश्वासको प्रस्ताव टेबल। र भारतमा कोरोना संक्रमण भयावहतातर्फ अघि बढ़िरहेकोमा संयुक्त राष्ट्रसंघका महासचिवद्वारा गम्भीर चिन्ता व्यक्त। कोरोना संक्रमितको संख्या वृद्धि हुन थालेपछि सरकारले बिहिबारदेखि देशका विभिन्न स्थानमा अवस्था हेरी निषेधाज्ञा गर्ने भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले वैशाख 16 गते बिहान 6 बजेदेखि राजधानीमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ। मन्त्री परिषदले कोरोना महामारी नियन्त्रण गर्न संक्रमण बढ़ी भएका ठाउँहरूमा संक्रमितको संख्याका आधारमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा अर्यालले उपत्यका लगायत शहरी क्षेत्रमा 500 भन्दा बढ़ी संक्रमित भएको अवस्थामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय भएको जानकारी दिनुभयो। पहाड़ी र हिमाली जिल्लामा 200 भन्दा बढ़ी संक्रमित भएको अवस्थामा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा गर्न सक्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले आन्तरिक उड़ान व्यवस्थित गरी सञ्चालन गर्ने निर्णय गरेको छ। उपत्यका बाहिर बिरामी थपिँदै गए कतिपयलाई हवाई सेवा आवश्यक पर्न सक्ने भएकाले आन्तरिक उडान व्यवस्थित रूपमा सञ्चालन गर्न खोजिएको उहाँले स्पष्ट गर्नुभयो। बैठकले अन्तर्राष्ट्रिय उडानबाट आएका विदेशीलाई होटेलमा राख्ने र नेपाली नागरिकलाई घरमै क्वारेन्टाइनमा राख्ने निर्णय गरेको जानकारी उहाँले दिनुभयो। बैठकले पठन पाठन अनलाइन मार्फत मात्रै सञ्चालन गर्न र अर्को सूचना नभएसम्म सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। काठमाडौँ उपत्यकामा यही वैशाख 16 देखि 22 गते मध्यरातसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिने भएको छ। काठमाडौँ भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको हिजो बसेको संयुक्त बैठकले अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा हाललाई स्थगन गर्ने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले रेडियो नेपाललाई जानकारी दिनुभयो।
प्रभावकारी रूपले रोकथाम गर्नुपर्ने नियन्त्रण गर्नुपर्ने भएको हुँदा काठमाडौँ ललितपुर भक्तपुर तीनटै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर विभिन्न कानूनले दिएको अधिकार प्रयोग गरी विभिन्न आदेशहरू जारी गरेका छौँ। यी संक्रामक रोग ऐन 2020 र स्थानीय प्रशासन ऐन 2028 अनुसार त्यो 78 साल वैशाख 16 गते बिहान 6 बजेदेखि ताको लागि हामीले चाहिँ अब सभा सम्मेलनदेखि लिएर सवारी साधन सञ्चालनमा रोक लगाउनेदेखि लिएर त्यसपछि चाहिँ अब अत्यावश्यक सेवाका कार्यालय बाहेक अन्य सेवा बन्द गर्नेदेखि लिएर विभिन्न आदेशहरू जारी गरेको अवस्था छ। अहिले
निषेधाज्ञा जारी गरेको भनेर बुझ्दा हुन्छ
के छ भने स्थानीय प्रशासन ऐनले र संक्रामक रोग ऐन 2020 अब जनस्वास्थ्यमा अब गम्भीर किसिमको अब संकट आयो भने त्यसलाई चाहिँ रोकथाम र नियन्त्रण गर्नको निम्ति प्रमुख जिल्ला अधिकारीले विभिन्न आदेशहरू जारी गर्ने भन्ने त्यो अधिकार छ। त्यही अधिकार अनुसार नै हामीले यी आदेशहरू जारी गरेको हो।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरूवा बोकेका एम्बुलेन्स, स्वास्थ्य कर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन प्रवेशमा पनि रोक लगाइएको छ। नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र आम संचार माध्यम र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचय पत्रका आधारमा आवत जावत गर्न दिने, काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिको अनिवार्य रूपमा स्थानीय तहले तोकेको क्वारेन्टीन र होम आइसोलेशनमा बस्नुपर्ने गरी निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। नेपालमा हिजो 3556 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 12,400 पीसीआर परीक्षण गर्दा 3,442 र 893 एन्टीजेन परीक्षण गर्दा 114 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो काठमाडौँमा 1,567, ललितपुरमा 223, भक्तपुरमा 122 सहित काठमाडौँ उपत्यकामा मात्र 1,912 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमण हुने को संख्या 3,35,000 61 पुगेको छ। हिजो कोरोना संक्रमणका कारण थप 12 जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या 3176 पुगेको छ। हाल देशभर 22,434 सक्रिय संक्रमित रहेका छन्। तीमध्ये 268 जनाको आईसीयू र 78 जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै कोरोना संक्रमणबाट हिजो 378 जना निको भएका छन्। यो सँगै कोरोना संक्रमणबाट निको हुने संख्या 2,77,951 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योग धन्दा केही समयका लागि बन्द गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयले संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योग धन्दा केही समय बन्द गर्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले भारतमा संक्रमणको अवस्था खराब भई अक्सिजन नपाएर संक्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नका लागि यस्ता उद्योग धन्दा केही समय बन्द गर्न मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिनुभयो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभित्र अस्पतालहरूमा रहेका निजी क्षेत्रहरूमा रहेका विभिन्न अक्सिजन भर्न सक्ने प्लान्टहरूको एसेसमेन्ट गरेर सिलिन्डरहरू बजारमा के कस्तो उपलब्ध छन्, स्वास्थ्य संस्थामा के कस्तो उपलब्ध छन्, त्यो सबै हेरेर सम्भावित मानिसहरूले गर्न सक्ने अनावश्यक जोहोर, अनावश्यक चुहावट र कालोबजारीहरूलाई मध्यनजर गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सम्पर्क गरेर त्यस्तो कालोबजारीहरू नदिन र अस्पतालहरूमा प्रयोग हुने खालका अक्सिजनहरू सकेसम्म उद्योग धन्दाहरूमा प्रयोग नगर्ने वातावरण बनाइदिनु हुन, वैकल्पिक उपायहरूको प्रयोग गरिदिनु हुन र बजारको नियमन अलिकति बढाइदिनु हुन अनुरोध गरिएको अवस्था हो। त्यसले गर्दा अक्सिजन उत्पादन र अक्सिजनको उपलब्धतामा सहज हुने, त्यसको कालोबजारी हुने कुराहरू निरुत्साहित हुँदै जाने हुन्छ। अहिलेका लागि नेपालमा अक्सिजन उपलब्धतामा त्यति धेरै ठुलो समस्या भइसकेको छैन, तर जुन लक्षणहरू संक्रमणले देखाउँदैछन्, जुन अस्पतालहरूमा जुन सम्भाव्यता देखाउँदैछन्, यसले अलि बढी हामी जोखिममा छौँ, हामी अलि बढी तयारी हुनुपर्छ भन्ने सन्देश दिइराखेका छन्। त्यसै अनुसार हामीले विभिन्न तयारी गर्ने क्रममा एउटा यो तयारी पनि गरिएको हो, किनभने हामीसँग अस्पतालमा COVID-19 को अहिले पछिल्लो संक्रमणहरूको कुनै पनि औषधि, कुनै पनि उपाय, उपचार छैनन्। हामीले तिनै अक्सिजन दिएर व्यक्तिहरूलाई अलिकति सहज बनाउने उपायहरू गर्दैछौँ।
पछिल्लो समयमा उत्पन्न भएको र निकट भविष्यमा देखिन सक्ने अक्सिजन समस्या समाधान गर्न पछिल्लो निर्णय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देश कोरोना भाइरस संक्रमणको दोस्रो चरणको चपेटामा परेको प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सभापति देउवाले कोरोना संक्रमणका बिरामीलाई अस्पतालमा आईसीयू र भेन्टिलेटरको अभाव भइरहेको र संक्रमितहरूको उपचार पूरा गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेकाले समयमै त्यसतर्फ सचेत रहन विज्ञप्ति मार्फत आग्रह गर्नुभएको छ। सभापति देउवाले स्वास्थ्य सामग्रीहरूको उपलब्धता र स्वास्थ्य कर्मीहरूको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउने तर्फ सरकारलाई गम्भीर हुन अनुरोध गर्नु भएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय तहमा स्वास्थ्य उपकरण र सामग्रीको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ। अध्यक्ष दाहालले हिजो साँझ एक विज्ञप्ति मार्फत महामारीको सबैभन्दा बढ़ी मार श्रमजीवी जनतामा पर्ने भएकाले उनीहरूका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रलाई समेत अपील गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयले आजदेखि पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको हिजो बसेको बैठकले आजदेखि हुने सबै परीक्षा स्थगित गरेको हो। परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोना भाइरसको दोस्रो प्रकोपले देशका विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा भएका कारण अहिलेको स्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले स्थगन गर्नु परेको जानकारी दिनुभयो। उहाँले वातावरण सहज भएपछि परीक्षा सञ्चालन गरिने पनि बताउनुभयो। त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा अन्तर्गत स्नातक तह र स्नातकोत्तर तह दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका थिए। भारतमा कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै सीमासँग जोड़िएका जिल्लाहरूमा पनि कोरोना संक्रमितको संख्या तीव्र बढ़िरहेको छ। कञ्चनपुरको गड्डा चौकी र गौरीफन्टा नाका भएर नेपाल आउनेहरूमा कोरोना संक्रमण बढ़ी देखिएको छ भने जिल्लामा रहेको महाकाली अस्पतालमा क्षमताभन्दा बढ़ी संक्रमित भएपछि उपचारमा समेत समस्या भएको छ। कञ्चनपुरबाट कृष्ण साउको रिपोर्ट।
भारतमा कोरोनाको दोस्रो लहर शुरू भएसँगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्यामा पनि निकै वृद्धि भएको छ। गड्डाचोकी नाका र गौरीफन्टा नाका भएर नेपाल आएकाहरूको एन्टिजेन परीक्षणबाट कोरोना परीक्षण गर्दा जिल्लामा हाल 2017 जना कोरोना संक्रमित रहेका छन्। जिल्लामा रहेको महाकाली अस्पतालको क्षमता भन्दा बढी संक्रमित भएपछि उपचारमा समस्या भएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराम सुनारले बताउनु भएको छ।
दिन प्रतिदिन कोरोनाका केसहरू बढी नै राखिएको छ। भारतबाट आउने मान्छेहरूमा म्याक्सिमम रूपमा कोरोनाको बिरामीहरू देखा परिराखेको छ। दिनको कम्तीमा पनि 15-20 जनाको आधारमा चाहिँ अहिले देखा परिराखेको छ। लक्षणभएकाहरूले महाकाली अस्पतालमा र लक्षणभन्दा बाहिरकोलाई चाहिँ अहिले महेन्द्रनगरको आइसीएच भन्ने ठाउँमा चाहिँ एउटा आइसोलेसन सहयोगहरू तयार पारेका छौँ।
कोरोना महामारीलाई लक्षित गर्दै महाकाली अस्पतालमा निर्माण गरिएको कोरोना अस्पतालको क्षमता भन्दा बढी बिरामीहरू भएपछि बेड र जनशक्तिको अभाव हुँदा उपचारमा अप्ठ्यारो भएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशीले बताउनु भएको छ।
48 जना हाम्रो चाहिँ आइसोलेसन बेडमा छन्, जो 50 बेडको सैया छ। 65 पुग्ने अवस्था थियो हिजोको दिनमा, त्यो अवस्थामा हामी अलिकति समस्यामा परेका छौँ।
महाकाली अस्पतालमा अहिले 6 आइसियू बेड रहेका छन् भने 7 भेन्टिलेटर रहेका छन्। 50 सैया रहेको आइसोलेसन सेन्टरमा अहिले 48 जना कोरोना लक्षण देखिएका संक्रमित रहेका छन् भने 11 जना लक्षण नदेखेका बिरामीहरू आइसीएचको भवनमा निर्माण गरिएको आइसोलेसन सेन्टरमा रहेका छन्। जिल्लामा अस्पताल अभाव हुने अवस्था आएपछि भीमदत्त नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि आवश्यक सहयोग गर्ने नगरपालिका तत्पर रहेको बताउँदै नगर प्रमुख सुरेन्द्र विष्टले सबै नागरिकहरूलाई स्वास्थ्य सुरक्षाका कुरामा सजग र सावधान रहन अनुरोध समेत गर्नुभएको छ।
सबै नगरवासीहरूले स्वास्थ्यका न्यूनतम मापदण्डहरू अप्नाएर स्वयं सुरक्षित हुने र आफ्नो बस्ती र नगरलाई आफ्नो वडालाई सुरक्षित गर्ने कुरातिर जानु जरुरी छ।
कोरोना संक्रमणको अवस्थालाई भयावह हुन नदिन नागरिक स्वयं सचेत हुनुको विकल्प नरहेकाले सबैले आफू र आफन्तको सुरक्षाका लागि स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्नुपर्ने देखिएको छ। कृष्णसिंह साउत, रेडियो नेपाल, कञ्चनपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE व्यान 3 1800 मेगाहर्जका साथसाथै व्यान 20 800 मेगाहर्ज र VoLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक वैशाख 15 गते दिउँसो 2 बजे बस्ने भएको छ। वैशाख 13 गते बस्ने भनिएको बैठक PCR परीक्षणका कारण स्थगित भएको कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकमा पार्टीको 14 महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनैतिक विषयमा छलफल हुने बताइएको छ। उप प्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मनमोहन अधिकारीले स्थापना गर्नुभएका आदर्श, सिद्धान्त र मूल्य मान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि अहिले पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताउनु भएको छ। प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको 22 स्मृति दिवसका अवसरमा ललितपुरस्थित मनमोहन स्मृति प्रतिष्ठानमा हिजो श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै महासचिव पोखरेलले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन नेता अधिकारीले महत्वपूर्ण भूमिका खेल्नुभएको स्मरण गर्नुभयो। यस विशेष दिनले नेकपा एमालेका सम्पूर्ण नेता कार्यकर्तालाई एक ढिक्का भई पार्टीमा सक्रिय रहन ऊर्जा मिलोस् भन्ने उहाँले कामना पनि गर्नुभयो। विक्रम सम्बत 2051 प्रधानमन्त्री निर्वाचित अधिकारी नेतृत्वको सरकारले नेपालमा सामाजिक सुरक्षा भत्ता दिन शुरू गरेको थियो भने आफ्नो गाउँ आफै बनाऊ भन्ने नारा अघि सारेको थियो। पूर्व प्रधानमन्त्री अधिकारीको 2056 साल वैशाख 13 गते निधन भएको थियो। नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधव कुमार नेपालले आफू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताउनु भएको छ। चितवनमा हिजो पत्रकारसँग कुरा गर्नुहुँदै नेता नेपालले आफूलाई पार्टी फुटाउन खोजेको आरोप लगाइएको भन्नुहुँदै आफूहरू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको धारणा राख्नुभयो। उहाँले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउनु पर्ने पनि उल्लेख गर्नुभयो। नेकपा एमालेका नेता माधव कुमार नेपाल सहित 4 अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान विपरीत आफूहरूलाई कार्यवाही गरेको उल्लेख गर्दै दर्ता गराउनु भएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासले हिजो स्पष्टीकरण सोधिएकै भरमा अन्तरिम आदेश दिन नमिल्ने र दुवै पक्षको छलफलपछि मात्र यो विषयमा निर्णयमा पुग्न उपयुक्त हुने आदेश जारी गरेको हो। निर्वाचन आयोग नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओली, सभामुख अग्निप्रसाद सापकोटा, महासचिव ईश्वर पोखरेल लगायतलाई विपक्षी बनाई पार्टीका नेता नेपाल, नेताहरू भीम रावल, घनश्याम भूषाल र सुरेन्द्र पाण्डेले पार्टीको कानून विपरीत कार्यवाही भएको हुँदा बदर गर्न माग गर्दै यही वैशाख 9 गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। सर्वोच्चले महान्यायाधिवक्ता कार्यालय मार्फत 15 दिनभित्र लिखित जवाफ पेश गर्न आदेशमा भनेको छ। कर्णाली प्रदेशमा फ्लोर क्रस गरी मुख्यमन्त्रीलाई विश्वासको मत दिने नेकपा एमालेका 4 सांसद पदमुक्त भएका छन्। नेकपा एमालेबाट निर्वाचित प्रकाश ज्वाला, अमर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको सांसद पद खुसिएको हो। माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नुभएका महेन्द्र बहादुर शाहीले वैशाख 3 गते प्रदेशसभामा विश्वासको मत लिनुभएको थियो। चारजनाले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको थियो। व्हिप उल्लंघन गरेपछि एमाले उहाँहरूलाई पार्टीबाट यसअघि नै निष्कासन गरिसकेको छ। हिजोको प्रदेशसभा बैठकमा सभामुख राजबहादुर शाहीले 4 सांसद पदमुक्त भएको घोषणा गर्नुभयो। गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्तर्गत हिजोको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ विरूद्ध अविश्वासको प्रस्ताव टेबल भएको छ। सभा समक्ष मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव प्रस्तुत गर्नुहुँदै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले जनताको अपेक्षा र विश्वास सरकारले पूरा गर्न नसकेको आरोप लगाउनुभयो। नेता नेपालीले सरकार अल्पमतमा परेको अवस्थामा राजीनामा दिनुपर्ने र समर्थक दलले समर्थन फिर्ता लिएको अवस्थामा समेत संसदीय मूल्य मान्यताका विरूद्ध सरकार बसिरहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्रीबाट हिउँदे अधिवेशन आह्वान भई प्रक्रिया बढ़ेको र वैशाख 6 गतेका लागि बैठक तोकिएको अवस्थामा 1 गते मध्यरातमै अधिवेशनको अन्त्य भएका कारण सरकारलाई समाएर ल्याउनकै लागि विशेष अधिवेशनको माग गर्नु परेको बताउनुभयो। कर्णाली प्रदेशसभाको 7 अधिवेशनको 2 बैठकबाट 2 अध्यादेश सर्वसम्मत पारित भएका छन्। 2 विधेयक भने प्रदेशसभामा टेबल गरिएको छ। प्रदेशसभाको हिजोको बैठकमा सभामुख राजबहादुर शाहीले अनुमति दिएसँगै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले प्रशासकीय कार्यविधि नियमित गर्ने पहिलो संशोधन अध्यादेश 2077 र प्रदेश लोकसेवा आयोग 2 संशोधन अध्यादेश 2077 स्वीकृत गरियोस् भनी सभा समक्ष प्रस्ताव गर्नुभएको थियो। प्रस्तावित दुवै अध्यादेश सभाबाट सर्वसम्मत पारित भएका छन्। कानून मन्त्री भण्डारीले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2077 सभा समक्ष टेबल गर्नुभयो। सामाजिक विकास मन्त्री विमला केसीले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक 2076 सभा समक्ष टेबल गर्नुभयो। जनकपुर जयनगर ब्रोडगेज रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। हाल कर्मचारीलाई प्रशिक्षण दिने काम भइरहेको छ भने सुरक्षा सम्बन्धी तालिम सम्पन्न गरेपछि आगामी जेठ महिनाको पहिलो सातामा रेल सेवाको उद्घाटन गर्ने तयारी रहेको नेपाल रेलवे कम्पनीले जनाएको छ। जनकपुरबाट अजय झाको रिपोर्ट।
जनकपुर जयनगर बर्दीवास ब्रोडगेज रेल सञ्चालनको तयारी तीव्र रूपमा भइरहेको छ। नेपाल सरकारले गत वर्ष नै 2 इन्जिन सहितको रेल डब्बा भारतको कोनकान रेलवे कर्पोरेशनबाट खरिद गरेर ल्याइसकेको छ। अहिले रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्तिको प्रशिक्षण दिने काम भइरहेको छ। रेल सञ्चालनका लागि प्राविधिक रूपमा सबै तयारी पूरा भएको रेल विभाग साइट कार्यालयका इन्जिनियर विनोद ओझाले जानकारी दिनुभयो।
हाम्रो प्राविधिक पक्षमा जयनगर देखि कुर्थासम्म 35 किलोमिटर लगभग तयारी अवस्थामा छ। स्टेशन भवन, स्टाफ क्वार्टरहरू त्यो पनि तयारी अवस्थामा छ। प्राविधिक दृष्टिकोणले हेर्ने हो भने जयनगरदेखि कुर्थासम्म सञ्चालन गर्नलाई तयार छ।
पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्ममा 35 किलोमिटरमा रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ। रेल सञ्चालनका लागि चालक सहितको कर्मचारी भारतको कोनकान रेलवे कर्पोरेशन लिमिटेडले उपलब्ध गराउने सहमति भइसकेको छ। अहिले 1 महिनाको रेलवे सुरक्षा सम्बन्धी प्रशिक्षण भइरहेको नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभयो।
वैशाखभित्र हामीले सञ्चालन गर्ने भनेको हामीले चाहिँ लगभग 15-20 दिनसम्ममा कर्मचारीहरूको ट्रेनिङ सक्छौँ भन्ने हाम्रो अनुमान थियो। 3 महिनाको ट्रेनिङ प्याकेज रहेछ। त्यो भएको भएर वैशाखभित्र भनेको अब अर्को 1 हप्ता जेठतिर जाला। ट्रेनिङ सक्ने बित्तिकै हामी रियाटनको ट्रेनिङ
कुल 61 रेलका पूर्व कर्मचारी तथा अन्य ठाउँबाट झिकाइएका कर्मचारीहरूलाई रेल सञ्चालन सञ्चालनका बारेमा प्रशिक्षण दिने काम भइरहेको छ। एकै पटकमा 1300 यात्रीलाई यात्रा गर्न मिल्ने रेलको उद्घाटन ज्येष्ठको पहिलो सातामा हुने नेपाल रेलवे कम्पनीले जनाएको छ। भारत सरकारको करिब 10 अर्ब नेपाली रूपियाँमा रेल संरचनाको निर्माण सम्पन्न भएको छ भने बाँकी काम पनि जारी नै रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुरधाम।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। छिमेकी भारतमा कोरोना संक्रमितको दैनिक संख्यामा हिजो केही कमी आए पनि भयावहता कम हुन सकेको छैन। भारतभर हिजो 3,19,000 बढ़ी संक्रमित थपिएका छन्, जुन एक दिन अघिको भन्दा 35,000 मात्र कम हो। यद्यपि उपचार व्यवस्थापन, औषधि एवं स्वास्थ्य उपकरणको अभाव थप तीव्र हुँदै गएको भारतीय अधिकारीहरूले जनाएका छन्। भारतमा हिजो 2,764 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। भारतीय राज्यहरूमा कोरोना नियन्त्रणका लागि थप कड़ाई घोषणा गरिएको छ। कर्णाटक राज्यमा आज रातीदेखि कर्फ्यू आदेश जारी गरिएको छ भने अन्य विभिन्न राज्यमा थप कड़ाई गरिएको छ। दिल्लीमा 18 वर्ष माथिकालाई कोरोना विरूद्धको निशुल्क खोप अभियान शुरू गरिएको छ। छिमेकी बंगलादेशले भारतको स्थलमार्गबाट हुने आवत जावतमा आगामी 2 हप्ताका लागि रोक्ने निर्णय गरेको छ। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिवको कार्यालयले पछिल्लो अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेको छ। उता विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर टेड्रोस घेब्रेयेससले भारतमा कोरोना संक्रमणको अवस्था भयावहतातर्फ अघि बढ़ेकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। भारतको अवस्था हृदय विदारक रहेको टिप्पणी गर्नुहुँदै उहाँले भारतका लागि आफ्नो बलबुताले भ्याएसम्म विश्व स्वास्थ्य संगठनले काम गरिरहेको बताउनुभयो। अमेरिकाले कोरोना विरूद्धको अस्ट्राजेनिका खोपको 6 करोड़ मात्रा अन्य देशहरूलाई सहयोग गर्ने बताएको छ। अमेरिकाले अब आगामी महिनासम्म उक्त खोपको मात्रा अन्य देशहरूलाई निर्यात गर्न सक्ने उल्लेख गरेको छ। आफूले खोपको धेरै मात्रा उत्पादन गरे पनि सर्वसाधारणको प्रयोगका लागि आधिकारिक रूपमा अनुमति प्राप्त नभइसकेको अमेरिकाले जनाएको छ। गत महिना मात्रै अमेरिकाले मेक्सिको र क्यानाडालाई 40 लाख खोप सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। अब आर्थिक समाचार।
नेपाल चेम्बर अफ कमर्सले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष 2078-79 को बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहितका पदाधिकारीहरूले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटी आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि चेम्बरका तर्फबाट सुझाव प्रस्तुत गरेको हो। अर्थ मन्त्रालयमा भएको कार्यक्रममा अध्यक्ष मल्लले बजेटको आकार ठूलो भन्दा पनि कार्यान्वयन गर्न सकिने हुनुपर्ने बताउनुभयो। अध्यक्ष मल्लले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा कोरोना प्रभावित अर्थतन्त्रका लागि दिएका सहुलियतपूर्ण व्यवस्थाहरूलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो। सुझाव ग्रहण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चेम्बरले बजेट तर्जुमाका लागि दिएका सुझावहरू अध्ययन गरी बजेटमा सम्बोधन गर्न प्रयास गरिने बताउनुभयो। नेपाल उद्योग परिसंघको पदाधिकारी समितिको आकस्मिक बैठकले कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएको छ। परिसंघले सरकारलाई सुझाव दिँदै पीसीआर परीक्षण क्षमतालाई व्यापक वृद्धि गर्न, सार्वजनिक सवारी साधनमा यात्रुको संख्यालाई कम गर्न, वस्तु तथा सेवाको आपूर्ति सहजताको सुनिश्चितता गर्न सुझाव दिएको छ। सरकारले सम्पूर्ण मनोरञ्जनात्मक जमघट, पार्टी सभा सम्मेलन तथा मठ मन्दिर जस्ता धार्मिक क्षेत्रहरू तत्काल बन्द गर्नुपर्ने धारणा पनि परिसंघले अघि सारेको छ। परिसंघले नेपाल भारत बीचको लामो खुला सीमाबाट मानव आवत जावतलाई पहिले जस्तै बन्द गर्नुपर्ने, नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरी मानव आवत जावत भइरहेकोले त्यसलाई निरुत्साहित गर्नुपर्ने, अक्सिजनको आपूर्ति व्यवस्थालाई सहज बनाउन उद्योगहरूसँग समन्वय गरी अक्सिजन सिलिण्डरको आयातमा भन्सार छुट दिन समेत आग्रह गरेको नेपाल उद्योग परिसंघले जनाएको छ। आर्थिक वर्ष 2077-78 को 10 महिनामा 45,87,75,150 किलो अक्सिजन नेपालमा आयात भएको छ। आर्थिक वर्ष 2075-76 चालु आर्थिक वर्षको 10 महिनासम्म नेपालमा 34,47,00,000 रुपियाँ बराबरको 45,79,21,000 किलो अक्सिजन आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। नेपालमा पछिल्लो 3 वर्षमा झण्डै 46 करोड़ किलो तरल अक्सिजन आयात भएको छ। भारत, अमेरिका, चीन लगायतका मुलुकबाट पछिल्लो 3 वर्षमा उक्त परिणामको अक्सिजन आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। पर्वत जिल्लाका 7 स्थानीय तहहरूका मुख्य ग्रामीण सड़कहरू 12 महिना सञ्चालन हुने गरी कालोपत्र गर्ने काम तीव्रताका साथ भइरहेको छ। संघीय र प्रदेश सरकारले बजेट विनियोजन गरेर सड़क स्तरोन्नति र कालोपत्र गर्ने कामलाई प्राथमिकता दिएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो। जिल्लामा प्रदेश सरकारको सहयोगमा साना ठूला गरी 8 वटा सड़क आयोजनाहरू निर्माणको काम भइरहेको छ।
भुवन आचार्य, आर्थिक समाचारका साथमा अब खेल समाचार।
ललितपुर सिटी एएफसी र चितवन एएफसीले खुकुरी नेपाल सुपर लीग एनएसएलमा एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा ललितपुरका लागि कमल श्रेष्ठले गोल गर्दा चितवनका अमित तामाङले पेनाल्टी मार्फत बराबरी गोल फर्काए। बराबरीपछि ललितपुरले दुई खेलबाट एक अंक जोडेको छ, चितवनले एक अंक जोडेको छ। लीगमा मंगलबार धनगढ़ी एएफसी र काठमाडौँ रेजर्स बीच साँझ 5:30 बजे प्रतिस्पर्धा हुनेछ। नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा सात शहरका सात टोलीको सहभागिता रहेको छ। राउण्ड रोबिनको आधारमा हुने लीग 1Z सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले 35 लाख रूपियाँ प्राप्त गर्नेछन्। उपविजेताले 15 लाख रूपियाँ हात पार्नेछन्। राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल सहित 5 खेलाड़ी अमेरिका र बेलायतमा बस्दै आएका नेपाली समर्थकबाट नगद पुरस्कार सहित सम्मानित भएका छन्। शनिबार सम्पन्न त्रिकोणात्मक T20 सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने ओपनर कुशल भुर्तेल, आसिफ शेख, तीव्र गतिका बलर करण केसी, सोमपाल कामी र उप कप्तान दिपेन्द्र सिंह ऐरी नगद रकम सहित सम्मानित भएका हुन्। सम्मानित खेलाड़ीलाई सोमबार राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, त्रिकोणात्मक सिरिजका क्रिकेट म्यानेजर प्रकाश पौडेल र क्यानका राष्ट्रिय खेलकुद परिषद राखेप सदस्य छुम्बी लामाले एक कार्यक्रमका बीच रकम हस्तान्तरण गर्नुभयो। अमेरिकाबाट 70,000 र बेलायतबाट झण्डै 20,000 गरी कुल 90,000 रकम हस्तान्तरण गरिएको थियो।
खेल समाचारका साथमा रमेश टमाटा। अब मौसम आज प्रदेश 1 र 2 का साथै पहाड़ी भागका केही स्थानमा आंशिक बदलिरही, एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 76%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30 देखि 32 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:28 भयो भने सूर्यास्त भरे साँझ 6:35 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कोरोना संक्रमण बढ़दै गएपछि संक्रमित अत्यधिक भएका जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने मन्त्री परिषदको निर्णय। नेपालमा हिजो थप 3,556 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित मध्ये 12 जनाको मृत्यु। अक्सिजन प्रयोग हुने उद्योग केही समय बन्द गर्न उद्योग मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयको आग्रह। कर्णाली प्रदेशमा फ्लोर क्रस गरी मुख्यमन्त्रीलाई विश्वासको मत दिने नेकपा एमालेका 4 सांसद पदमुक्त। गण्डकी प्रदेशसभामा मुख्यमन्त्री गुरूङ विरूद्ध अविश्वासको प्रस्ताव टेबल। र भारतमा कोरोना संक्रमण भयावहतातर्फ अघि बढ़िरहेकोमा विश्व स्वास्थ्य संगठनद्वारा गम्भीर चिन्ता व्यक्त। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।